यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अविरल वर्षासँगै गएको पहिरोमा तनहुँमा 10 जनाको मृत्यु। भारतका केही संचार माध्यममा नेपालको बारेमा आपत्तिजनक सामग्री प्रसारण गरेकोमा सरकारद्वारा भारतको ध्यान आकर्षण। आदिकवि भानुभक्त आचार्यको जन्मदिनमा आज विभिन्न साहित्यिक कार्यक्रम गरी भानु जयन्ती मनाइँदै र कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेहरूको संख्या 5,72,000 कुल संक्रमित 1,31,00,000 हाराहारीमा। गैरातीदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा 10 जनाको मृत्यु भएको छ। तनहुँको रिसिङ गाउँपालिकामा 5 जना, ब्यास नगरपालिकामा 4 जना तथा म्याग्दे गाउँपालिकामा 1 जना गरी 10 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका 6 बेलौते डाँडा निवासी 15 वर्षीय लक्ष्मी बिक, ब्यास नगरपालिका 9 माझफाँट निवासी कमला थापा, उनका ठूलो छोरा मदन थापा, बुहारी अञ्जना थापा तथा 1 जना 70 वर्षीय वृद्ध रहेका छन्। त्यस्तै रिसिङ गाउँपालिका 8 पल्ट्याङ स्थित भैंसीकिलीमा पहिरोले घर बगाउँदा एकै परिवारका 5 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परि ब्यास नगरपालिकामा 2 जना बेपत्ता भएका छन्। संखुवा सभाको सिलिङचोक गाउँपालिका 9 शिशुवाका बासिन्दा पहिरोको उच्च जोखिममा परेकोले त्यहाँको 73 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिम भएपछि त्यस गाउँका 73 घर परिवारलाई शिशुवा खोला नजिकैको चित्री डाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। झापामा कन्काई र 87 खोलाको बाढ़ीले शिवगंज बजार डुबानमा परेको छ। शिव शताक्षी नगरपालिका वडा नम्बर 6 का अध्यक्ष मनोज खुलाल कार्कीले आपतकालीन स्थितिमा 15 घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो। भारतका केही संचार माध्यममा नेपाल र नेपालका शीर्ष नेतृत्व विरूद्ध आपत्तिजनक आधारहीन र असंवेदनशील सामग्री प्रसारण भएकोमा नेपालले भारतको ध्यान आकर्षण गराएको छ। परराष्ट्र मन्त्रालयले नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरूद्धका आधारहीन सामग्रीले भारतीय संचार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ। पत्रमा न्यूनतम शिष्टता समेत गुमाएका नक्कली आधारहीन सामग्रीले नेपाली जनता र नेपाली राजनैतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको उल्लेख छ। त्यस्ता घृणित र अपमानजनक सामग्रीले मैत्रीपूर्ण सम्बन्धमा असर पर्ने नेपाल सरकारले प्रष्ट पारेको छ। दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै संचार माध्यमले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएको छ। आज 207 भानु जयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्मत 1871 असार 29 गते तनहुँको चुन्दी रम्गामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। आदिकवि भानुभक्तले संस्कृत भाषामा रचित अध्यात्म रामायणलाई सरल सरस तथा सुबोध नेपाली भाषामा रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर नेपाल राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न अद्वितीय भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधु शिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। तनहुँको भानु नगरपालिकाले भानु जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौरीले जानकारी दिनुभयो। राष्ट्रिय प्रतिभा पुरस्कार 2076 विभिन्न व्यक्तित्वहरू सम्मानित हुनुभएको छ। आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज मन्त्रालयमा एक समारोहको आयोजना गरी विभिन्न विधाका स्रष्टाहरूलाई झनै 1,00,000 नगदसहित प्रमाणपत्रद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार 2076 सम्मान गरेको हो। पुरस्कृत हुनेहरूमा संस्कृतितर्फ काठमाडौँका बुद्धिनारायण श्रेष्ठ, भाषा साहित्यतर्फ दयाराम श्रेष्ठ सम्भव, ललितकलातर्फ श्यामलाल श्रेष्ठ र संगीत तथा नाट्य विधातर्फ सिराहाका सत्यनारायण चौधरी लगायतका अन्य विभिन्न व्यक्तित्वहरू पुरस्कृत हुनुभएको छ। कैलालीमा थप 10 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या 1,006 पुगेको छ। आज सेती प्रादेशिक अस्पताल कोविड 19 प्रयोगशालामा गरिएको परीक्षणमा टीकापुर नगरपालिकामा 6 र गोदावरी नगरपालिकामा 4 गरी 10 जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यसै गरी नेपालगंजको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दाङ र बर्दियाका 4 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङको गढवा गाउँपालिका 2 गाउँपालिकाका दुईजना तथा बर्दियाको बढैयाताल गाउँपालिका र मधुबन नगरपालिकाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार गत 48 घण्टामा 800 स्वाब परीक्षण गरिँदा 4 जनाको रिपोर्ट पोजिटिभ आएको थियो। म्याग्दी जिल्लामा पहिरोका कारण अहिलेसम्म 28 जनाले ज्यान गुमाएका छन् भने 4 जना अझै बेपत्ता छन्। पहिरोको कारण गाउँ चिराचिरा परेको हुनाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षा नरोकिएकोले पहिरोको जोखिम भने कायमै छ। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
म्याग्दीको धौलागिरी मालिका र रघुगंगा गाउँपालिकामा बिहिबारको पहिरोमा बेपत्ता भएका मध्ये अहिलेसम्म 28 जनाको शव फेला परेको छ। 4 जनाको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन। 25 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धौलागिरी गाउँपालिका 7 धारापानीका भुवानी पौडेल।
यस्तो पहिरो आउला भन्ने हामीले विश्वास गरेकै थिएन, कल्पना पनि सोचेको पनि थिएन। अकस्मात माथि धुरीबाट 1 किलोमिटर माथिबाट पहिरो आएको छ। त्यहाँ पहिरोमा जान सक्ने अवस्था अझै पनि एकदमै छैन।
पहिरोले धौलागिरीको मराङ, रिख, कल्लेनी, राम्चे, ठुलो गाउँ, मालिकाको बीमा, रघुगंगाको ठाडाखानी, दुखु लगायतका गाउँ छिया छिया भएका छन्। गाउँ रित्तिने गरी पहिरोमा मानिसहरूको मृत्यु मात्रै भएन, गाउँसम्म जाने सड़क र खोलाको पुल बाढ़ीले बगाएपछि थप समस्या भएको बताउनुहुन्छ रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी।
निर्माणका सामग्रीहरू, औषधि, ओसार पसार हरेक कुरामा चाहिँ असर पर्यो। हाम्रो चाहिँ एकदम भूगोल नमिलेको ओह्रालो भिरालो गाउँपालिका पर्यो र धेरै राति ठुल्ठुला ढुङ्गाहरू झरेको चाहिँ खबर भएर हामी त्यो तर्फ पनि जाँदैछौँ भने हाम्रो धेरै ठाउँमा जमिन स्लाइड भएको अवस्था छ।
दुर्गममा रहेको धौलागिरी गाउँपालिकामा एक गाउँबाट अर्को गाउँमै पुग्न सकिने अवस्था छैन। विद्युत अवरुद्ध छ भने सहज रूपमा संचार सम्पर्क पनि विच्छेद छ। पहिरोले खानेपानीका पाइप बगाउँदा पानीको हाहाकार भएको छ। धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन।
बाटो अवरुद्ध भएको छ, पिउने पानीको नालाहरू सबै विक्षिप्त भएको छ। दुईटैवटामा स्वास्थ्य संस्थाको भवनै सबै तह बाटोको अवरुद्धको कारणले गर्दा सबै जनतालाई घर घरमा भेट्न जान सकेका छैनौँ। कुनै कुनै ठाउँमा जान मलाई 10-12 घण्टा त लाग्छ। त्यहाँ जान पहिरोले अहिले ठ्याक्कै घेराबन्दी गरेको छ के त्यो घटना घटेको ठाउँमा।
पहिरोको जोखिममा रहेका धौलागिरी गाउँपालिकाका 590, मालिकाका 196, रघुगंगाका 85 र बेनी नगरपालिकाका 35 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। खोलाको किनार, कमजोर र भिरालो भू बनौटका कारण म्याग्दीमा पहिरोको जोखिम कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो।
म्याग्दी खोला र काली गण्डकी नदीको चाहिँ लामो बाह क्षेत्रमा चाहिँ तटीय क्षेत्रमा रहेका बस्तीहरू आफैमा पनि संवेदनशील छन् र अर्को भौगोलिक हिसाबले बस्तीहरू पनि अति संवेदनशील नै रहेका छन्। सडक विस्तार गर्ने क्रममा यसको भविष्यमा हुन सक्ने जोखिमलाई आकलन नगरिकन गरिएका कारणहरू पनि उच्च जोखिममा रहेका क्षेत्रहरू धेरै नै छन्।
पहिरोका कारण असार 1 गते यता गण्डकी प्रदेशमा सबैभन्दा बढी क्षति म्याग्दीमा भएको छ। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम पनि नरोकिएकाले थप सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गर्दै आएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विदामा नेपाल आई वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको छ। वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिन लकडाउनका कारण रोकिएको थियो। अहिले पुनः श्रम स्वीकृति दिने सरकारले निर्णय गरेपछि 3500 जना भन्दा बढीले श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले विदामा नेपाल आएका, करार तथा भिसाको अवधि बाँकी रहेका व्यक्तिलाई पुनः वैदेशिक रोजगारीमा जानका लागि 7 प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ। यसरी पुनः श्रम स्वीकृति लिनका लागि सम्बन्धित कम्पनीको स्वीकृति पत्र, भिसा लगायतका कागजपत्र आवश्यक पर्ने र लकडाउनका कारण समयमा जान नपाई भिसाको म्याद सकिएकाका लागि अनलाइन भिसा र बाँकी कागजपत्रको सक्कल प्रति आवश्यक पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। यी सबै कागजपत्र भएका र श्रम स्वीकृति लिन चाहनेहरूलाई श्रम स्वीकृति स्वीकृति दिएको बताउनुहुन्छ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल।
विदेशबाट भिसामा आएका बराबरको डकुमेन्ट भएका र भिसाको अवधि बाँकी रहेका मान्छेहरूलाई हामीले पुनः संस्वीकृति दिएर यहाँबाट पठाइदिइरहेका सबै प्रदेशहरूबाट सेवा प्राप्त भइरहेको जुन पुनः संस्वीकृति लिएर गएका हुन् त्यो कम्पनीको कागज पनि हुनु पर्यो, कन्ट्याक्ट पेपर पनि हुनु पर्यो, भिसा पनि हुनु पर्यो र सम्बन्धित कम्पनीले आइज भनेर बोलाएको अथवा उसले एक्सेप्टेन्स पनि गर्ने अवस्था हुनु पर्यो, त्यसपछि मात्रै उहाँहरू जानु।
श्रम स्वीकृति लिन जाने व्यक्तिले अनिवार्य रूपमा सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको कोविड 19 प्रोटोकल पालना गर्नुपर्ने हुन्छ। सरकारले पुनः श्रम स्वीकृति दिन गरेको निर्णय असार 19 गते शुक्रबारदेखि कार्यान्वयनमा आएको र हालसम्म 3500 जना भन्दा बढ़ीले वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। नियमित उडान नभएको हालको अवस्थामा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान चाहनेले खर्च तथा जहाज सम्बन्धी सबै व्यवस्था आफै मिलाउनु पर्ने हुन्छ। यसका लागि आफूलाई अनुकूल पर्ने चार्टर उडानबाट जानुपर्ने वा पुनः श्रम स्वीकृति लिएको 3 महिनाभित्र अवस्था सामान्य भएमा नियमित उडानबाट समेत जान सक्ने व्यवस्था छ। फेरि एकपटक वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल।
3500 जना 10 बजी श्रम स्वीकृति लिइसक्नु भएको छ। श्रम स्वीकृति लिने बित्तिकै जानुपर्छ भन्ने पनि छैन, त्यसको अवधि 3 महिनाको लागि हुन्छ। रेगुलर साइट छैन भने आफ्नै इफर्टमा उहाँहरूले आफूलाई अनुकूल रहेको चार्टर उडान मार्फत अथवा पछि व्यावसायिक उडान शुरू भयो भने व्यावसायिक उडान मार्फत पनि जान सक्नुहुन्छ।
वैदेशिक रोजगारीमा जानेहरूले आफू जाने गन्तव्य मुलुकको विदेशी कामदार भित्र्याउने नीति र स्वास्थ्य सम्बन्धी प्रोटोकलको जानकारी स्वयं व्यक्तिले राख्नुपर्ने हुन्छ। साथै गन्तव्य मुलुक प्रस्थान गर्नुअघि ती मुलुकको स्वास्थ्य प्रोटोकलका आधारमा आवश्यक पर्ने भएमा कोविड 19 परीक्षणको रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डेस्कमा पेश गर्नुपर्ने समेत व्यवस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
यो रिपोर्टपछि अब बाँकी प्रसंग। बाँकी प्रसंगमा अन्तर्राष्ट्रिय खबर। विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या 5,72,000 पुग्न लागेको छ। कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या 1,31,00,000 पुग्न लागेको छ भने संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 76,00,000 पुगेको छ। अमेरिका, बेलायत, चीन, भारत सहितका राष्ट्र कोरोना भाइरस विरूद्धको खोप र औषधि निर्माणमा तल्लीन रहेका बेला रसियाको एउटा औषधि निर्माता कम्पनीले कोरोना भाइरस विरूद्धको भ्याक्सिनको अन्तिम परीक्षण शुरू भएको समाचार सार्वजनिक गरेर सबैमा आशा जगाउन सफल भएको छ। विश्वमा कोरोना भाइरसको संक्रमण शुरू भएदेखि विश्व जगतलाई कोरोना संक्रमणबारे भए गरेका प्रयासका जानकारी दिँदै आएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संक्रमण तीव्र रहे पनि हताहतीको सम्भावना ज्यादै कम भएको, कोरोना रोकथामका लागि व्यक्तिगत दूरी, सरसफाई र मास्क लगाउने कार्यलाई बानीका रूपमा व्यवहारमा उतार्न आग्रह गरेको छ। अमेरिकाको फ्लोरिडामा विगत 24 घण्टामा अहिलेसम्मकै सबभन्दा बढ़ी 15,299 नयाँ कोरोना संक्रमण भेटिएको छ। मुलुकको 7% मात्र जनसंख्याको बसोबास रहेको फ्लोरिडाले क्यालिफोर्नियालाई उछिनेर 24 घण्टामा सबभन्दा बढ़ी कोरोना भाइरस संक्रमण देखिएको राज्यका रूपमा आफूलाई उभ्याएको छ। गत मेदेखि लकडाउन खुकुलो बनाउँदै आएको फ्लोरिडामा पर्यटन व्यवसाय र ज्येष्ठ नागरिकको जनसंख्या बढ़िरहेकोले अरू राज्यमा भन्दा अलि बढ़ी जोखिम देखिएको छ। कोरोना संक्रमणले पछिल्लो पटक 45 जनाको मृत्यु भएको फ्लोरिडाका 40 अस्पतालमा सघन उपचार कक्षहरू भरिभराउ छन्। अमेरिकाले चीनसँग बढ़दो तनावको कारण चीनमा झुठा अभियोगमा अमेरिकी नागरिक पक्राउ पर्न सक्ने भन्दै आफ्नो नागरिकलाई सचेत गराएको छ। अमेरिकाले कोरोना भाइरसको संक्रमणमा चीनको भूमिकाप्रति लगाउँदै आएको आरोप लगायत हङकङ र सिन्जियाङमा भएको भनिएको विभेदको विषयले चीनसँग तनाव रहेको भन्दै आफ्ना नागरिक पक्राउ पर्न सक्ने तर्क गरेको छ। अफगानिस्तानमा पुनः सत्ता हत्याउने उद्देश्यले सशस्त्र विद्रोहमा रहेको तालिबानी समूहले त्यहाँ तैनात अमेरिकी सेनालाई मार्न प्रेरित गर्ने उद्देश्यले रसियाले रकम उपलब्ध गराउने गरेको पनि चलाइएको हल्ला सत्य नभएको दावी गरेको छ। कतारको दुहामा अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिरासँगको कुराकानीमा तालिबानी समूहका एक वरिष्ठ अधिकारीले अस्पताल र अन्त्येष्टि समारोहमा हुँदै आएको आक्रमण पनि आफ्नो समूहको तर्फबाट नभएको जिकिर गरेका छन्। पोल्याण्डमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति आन्द्रजेज डुडा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको समाचार छ। प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रपति डुडाले लगभग 52% मत ल्याएर विजय हुनुभएको छ। पूर्वी युरोपमा पर्ने पोल्याण्डको पश्चिमसँगको सम्बन्ध विस्तार लगायतका नारा दिएर चुनावी प्रतिस्पर्धामा उत्रनुभएका राफल ट्रास्कोभोस्कीको पराजयले पोल्याण्डमा बहुसंख्यक जनता रसिया लगायतका पूर्वी युरोपसँगको सम्बन्ध बिगाड्ने पक्षमा नरहेको भन्ने सन्देश आएको विश्लेषण गरिएको छ। र इरानले गत जनवरीमा भएको युक्रेनी यात्रुवाहक विमान दुर्घटना आफ्नो हवाई सेनाले भूलवश प्रहार गरेको क्षेपास्त्र लागेर भएको स्वीकार गरेको छ। इरानको नागरिक उड्डयन संगठनले जारी गरेको प्रतिवेदनमा कमजोर संचारका कारण त्यस्तो अक्षम्य भूल हुन पुगेको उल्लेख छ। अमेरिकाले इरानका उच्च सैनिक जनरल कसिम सोलेमनीलाई हवाई आक्रमण गरी मारेपछि इरान र अमेरिका बीच तनाव चुलिएकै बेला इरानी आकाशबाट युक्रेनी विमान खसेको थियो। शुरूमा इरान सरकारले आफूहरूका कारण विमान दुर्घटना नभएको बताए पनि पश्चिमा गुप्तचर सूचनाको खुलासापछि अनुसन्धान गर्न बाध्य भएको थियो। इरानी अधिकारीहरूले सो सम्बन्धमा गत महिना 6 जनालाई पक्राउ गरेको बताएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। अविरल वर्षासँगै गएको पहिरोमा परि तनहुँमा 10 जनाको मृत्यु। भारतका केही संचार माध्यममा नेपालको बारेमा आपत्तिजनक सामग्री प्रसारण गरेकोमा सरकारद्वारा भारतको ध्यान आकर्षण। आदिकवि भानुभक्त आचार्यको जन्मदिनमा आज विभिन्न साहित्यिक कार्यक्रम गरी भानु जयन्ती मनाइँदै र कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेहरूको संख्या 5,72,000 कुल संक्रमित 1,31,00,000 हाराहारीमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।